نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد
مشایخ جو کام ہمیں سونپتے ہیں وہ بڑے آسان کام ہیں. مشایخ ہمیں یہ نہیں کہتے کہ نفس کو زیر کرنے کے لیے عشاء سے لے کر فجر تک نوافل پڑھو. 15 منٹ کا ذکر, 20 منٹ کا ذکر, 10-15 منٹ کا محاسبہ, لیکن شیطان بھی ہمیں یہ کام نہیں کرنے دیتا, اس لیے کہ وہ سمجھتا ہے کہ اگر ان کاموں کو کرے گا, ہیں تو بہت آسان, لیکن ان کاموں کو کرے گا تو یہ جنت میں چلا جائے گا, اور وہ نہیں چاہتا کہ ہم جنت میں جائیں. اور نفس چونکہ نفس امارہ ہے تو وہ بھی شیطان کا ساتھ دیتا ہے, اس لیے کہ وہ بھی جانتا ہے کہ اگر یہ محاسبہ وغیرہ کرے گا تو میرے اوپر بوجھ آئے گا, پھر یہ غلط کام نہیں کرے گا, وہ لذت والے کاموں کو چھوڑے گا, تو یہ دونوں کرنے نہیں دیتے. اور عام طور پہ سالکین کا جو ذہن بنا ہوا ہے وہ یہ ہمارے زمانے میں کہ بیعت ہونے کا مقصد یہ کہ شیخ کی طرف سے کوئی کرشمہ ظاہر ہوگا اور بغیر ہماری کسی محنت کے یوں ہی کام بن جائے گا. تو شیخ تو صرف رہنمائی کرتا ہے اور راستہ بتلاتا ہے, محنت تو ہر شخص کو خود کرنی پڑے گی. شیخ کی توجہ, شیخ کی دعائیں, وہ شامل حال رہے گی. جیسے ایک تاجر تجارت کے لیے باہر نکلتا ہے تو ماں باپ کی دعائیں لے کر نکلتا ہے تو ماں باپ کی دعائیں رہتی ہیں. تجربہ کر بوڑھا باپ ہوتا ہے تو اس کی رہنمائی ملتی ہے, تو اس سے کام آسان ہوتے ہیں, لیکن اس تاجر کو محنت تو خود کرنی پڑے گی. تو بالکل ٹھیک اسی طرح ہمیں اپنی آخرت بنانے کے لیے محنت خود کرنی پڑے گی. اور اللہ تعالیٰ شانہ نے بزرگان دین کے قلوب پر ایسی ایسی تدبیریں القا فرمائی کہ ان تدبیروں کو اگر ہم اختیار کریں تو بہت جلد اصلاح ہو جائے اور بہت جلد ولایت کا مقام حاصل ہو جائے, لیکن ہم یہ کرنے کے لیے تیار نہیں ہیں. اس لیے ان باتوں کو سن کر عزم کرو کہ انشاءاللہ ہم کریں گے انشاءاللہ. اور زیادہ وقت نہیں چاہیے, پورے دن میں 1 سے 1.5 گھنٹہ چاہیے ان سارے کاموں کو کرنے کے لیے, 1 سے 1.5 گھنٹہ چاہیے, اور وہ بھی ایک ساتھ نہیں. بخاری شریف پڑھنی ہو اور آپ مدرس سے کہیں کہ میں 15 منٹ صبح کو آؤں گا, 15 منٹ دوپہر کو آؤں گا, 15 منٹ شام کو, منع کرے گا کہ نہ بھائی بخاری پڑھنی ہے تو ایک ساتھ آ کر بیٹھے 1 گھنٹے 2 گھنٹے کے لیے. یہاں ایسا ہے کہ آپ نے سوچا کہ چلو تسبیح صبح کو پڑھ لیں 15 منٹ, تلاوت ظہر کے بعد 10 منٹ کر لیں, محاسبہ اثر کے بعد 10 منٹ کر لیں, یعنی آگے پیچھے بہت آسان ہے. اللہ نے بندوں کے لیے بہت آسانیاں پیدا کی ہیں, لیکن ہم کرنے کے لیے تیار نہیں ہیں. تو ہی اگر نہ چاہے تو بہانے ہزار ہیں, اس لیے اس کی طرف خاص توجہ فرمائے. یہاں آنے کا یہ فائدہ ہونا چاہیے کہ یہاں سے جانے کے بعد تزکیہ کی ایسی فکر پیدا ہوئی کہ ہم اسے عملی جامہ پہنانے لگے. ایسے ہی فکر لے کر کے جائیں گے اور کریں گے کچھ نہیں تو کچھ نہیں ہوگا. یہ بھی نفس کا مکر ہے, یہ بھی نفس کا دھوکا ہے کہ فکر بہت پیدا کرتا ہے, آنکھوں سے آنسو بھی بہت بہتے ہیں کہ میں نے زندگی گنوا دی, اپنی زندگی برباد کر دی, اور اس سے خوش ہوتا رہتا ہے کہ دوسروں سے تو میں بہت اچھا ہوں. یہ بھی نفس کا مکر ہے کہ دوسروں سے تو میں بہت اچھا ہوں, روتا دھوتا ہوں, افسوس مجھے ہو رہا ہے, پچھتاوا ہو رہا ہے, میں نیتیں کر رہا ہوں, لیکن قدم ایک بھی نہیں اٹھاتا. اس لیے عزم کرو کہ انشاءاللہ اس سال جو ہے یہ ساری چیزیں ہمیں اب کرنی ہے یہاں سے جانے کے بعد. وہ حضرات جو بیعت ہو چکے ہیں, یہ میں اب اپنے متعلقین سے عرض کر رہا ہوں, جو بیعت ہو چکے ہیں اور معمولات کی پابندی نہیں کر رہے, معمولات کی پابندی کریں. جو تسبیحات وغیرہ پڑھ رہے ہیں لیکن آگے ذکر جہری کی طرف آنے کے لیے طبیعت آمادہ نہیں ہو رہی ہے, انہیں ذکر جہری لے لینا چاہیے اور ذکر جہری پہ آنا چاہیے. اس لیے کہ ذکر جہری دوا ہے, آپ جو کر رہے ہو تو غذا لے رہے ہیں, لیکن کبھی کبھی دوا کے بغیر غذا نافع نہیں ہوتی, دونوں چیزوں کی ضرورت پڑتی ہے. اس لیے فکر کرو اس کی. اللہ مجھے بھی یہ فکر نصیب کرے, آپ سب دوستوں کو بھی فکر نصیب کرے, اور ہمارے سب متعلقین کو اور پوری امت کو یہ فکر نصیب کرے. جو بھی محاسبہ کرے گا اس کی ترقی ہوگی, محاسبہ نہیں کرے گا اس کی ترقی نہیں ہوگی, وہ جہاں ہے وہیں پڑا رہے گا. بلکہ ہو سکتا ہے کہ تنزلی ہو رہی ہو اور اسے پتا ہی نہ چلے. دوسروں کا حساب بہت کرتے ہیں, اس کا روکو ٹھیک نہیں ہے, اس کا قیام ٹھیک نہیں ہے, اس کی داڑھی دیکھو, اس کے کپڑے دیکھو, زندگی اس میں گزر جاتی ہے. اس کے عیوب, 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 اور اپنے عیوب جیسے ہیں ویسے ہی ہیں. تو خود کی فکر کرنی چاہیے, اس لیے کہ قیامت کے دن ان کے عیوب کا حساب ہم سے نہیں لیا جائے گا, ہمارے اپنے عیوب کا حساب لیا جائے گا. کیا کریں گے وہاں, کیا کریں گے ہم لوگ وہاں. اپنے عیوب پر نظر رہے, کبر ہے یا نہیں, عجب ہے یا نہیں. اور کبھی کبھی یہ مخفی ہوتے ہیں, اس لیے شیخ پر حالات لکھیں گے تو وہ شیخ سمجھ جائے گا, شیخ پڑھ کر کے سمجھ جاتا ہے. شیخ کے پاس وقت گزارو, تو وقت گزارتے ہیں تو اس سے بھی شیخ کو اندازہ ہوتا ہے اس کی رفتار گفتار نقل و حرکت سے. اور شیخ کے ساتھ اس طرح رہو کہ اسے کچھ کہنے میں جھجک محسوس نہ ہو. آپ حجاب رکھیں گے تو کیسے کہے گا, آپ ہی دور دور رہیں گے, آپ خود نہیں چاہتے کہ شیخ کا اعتماد بحال رہے, شیخ کا اعتماد رہے کہ یہ اپنے آپ کو کلی طور پہ میرے سپرد کر چکا ہے اور یہ طالب ہے. یہ بھی اعتماد چاہیے یہ. اور اگر شیخ کا اعتماد زائل ہو جائے تو شیخ کے اعتماد کو بحال کرنے کے لیے جو کچھ کرنا پڑے کرو. اس لیے کہ جب حجاب آ جاتا ہے پھر شیخ جو ہے کچھ بولتا نہیں ہے, اس لیے کہ اسے یہ محسوس ہوتا ہے کہ کہیں اور بغاوت پر نہ اتر جائے اور اس کا نقصان نہ ہو جائے. اس لیے ایسے بیٹھے مت رہو, سب کو پتا چل جاتا ہے کہ گڑبڑ ہے, سب کو احساس ہو جاتا ہے کہ گڑبڑ ہے. لیکن ہم لوگ جو کہ دنیا کے لیے کرتے ہیں تو ہم سمجھتے ہیں کہ مجھے بھی پتا ہے کہ گڑبڑ ہے, شیخ کو بھی پتا ہے کہ گڑبڑ ہے, لیکن دنیا میں کسی کو پتا نہیں ہے. تو کام چل رہا ہے تو چلنے دو نا. تو پھر تعلق کا فائدہ کیا ہے, تعلق کا مقصد کیا ہے؟ حضرت گنگوہی رحمت اللہ علیہ فرماتے تھے کہ وہ مرید ہی کیا ہوا کہ جس کو کچھ کہنے سے پہلے شیخ کو سوچنا پڑے کہ کہوں کہ نہ کہوں. ہم لوگوں کا یہی حال ہے کہ آج کل شیخ ڈرتا ہے. یعنی ڈرتا کا مطلب یہ نہیں کہ شیخ کوئی دکان لے کر نہیں بیٹھا ہوا ہے کہ یار ایک مرید کم ہو جائے گا, نہیں, یہ کہ اگر کم سے کم آتا ہے, کم سے کم ایک دائرے میں رہ کر کے کچھ تو سنبھلے ہوئے ہے, کچھ کہنے جائیں گے اور دائرے سے نکل جائے گا, نہ یہ کسی اور کے تابع ہونے والا ہے نہ ہمارے تابع ہے, یہ بالکل ہی جائے گا. تو کتنا برداشت کرتے ہیں مشائخ ہمارے زمانے میں اس کا اندازہ نہیں. اکابر کو میں نے دیکھا, بہت قریب سے دیکھا, الحمدللہ کئی اکابر کو دیکھا, بہت لوگوں سے اللہ نے فضل فرمایا. تو دیکھا کہ ضبط کرتے ہیں اور صبر کرتے ہیں, سب جانتے ہیں, سب سمجھتے ہیں کہ کیا ہو رہا ہے, لیکن مریدوں کے خاطر کہ ان کا نقصان نہ ہو جائے. تو ترقی نہیں ہوتی, ترقی نہیں ہوتی. ایسا کوئی کام نہیں کرنا چاہیے جس سے شیخ کے قلب پر تقدر آئے. استاد اور شیخ ان دونوں کے قلب پر تقدر نہیں آنا چاہیے. اگر شیخ کے قلب پر تقدر آ گیا تو روحانی فیضان بند ہو جائے گا, اور استاد کے قلب پر تقدر آ گیا تو علمی فیضان بند ہو جائے گا. حافظہ قوی ہوگا تو حروف تو سارے وہ یاد کرتا چلا جائے گا اور امتحان میں اول نمبر سے پاس بھی ہوگا, لیکن حقیقی علم کا فیضان نہیں ہوگا. وہ علم اسے آخرت میں فائدہ مند نہیں ہو, اس کے لیے فائدہ مند نہیں ہوگا. بلکہ ہو سکتا ہے کہ یہ حروف جسے وہ حاصل کر رہا ہے شیخ کے تقدر کے ساتھ, وہ اسے فارغ ہونے کے بعد گمراہی کی طرف لے جائے. آج کل مدارس کے طلبہ کو بھی اس کا خیال نہیں ہے کہ ایک استاد کی حیثیت کیا ہوتی ہے, اور سالکین کو یہ احساس نہیں ہوتا کہ ایک شیخ کی کیا حیثیت ہوتی ہے. حضرت میاں جی نور محمد جنجانوی رحمتہ اللہ علیہ کے ایک مخالف تھے, سمجھدار آدمی تھے لیکن مخالف تھے, حسد ہو جاتا ہے کبھی, غلط فہمی جو کچھ بھی ہو, اور حضرت کے خلاف بہت بولتے تھے, غیبتیں وغیرہ کرتے تھے, تہمتیں لگاتے تھے. حضرت میاں جی نور محمد جنجانوی رحمت اللہ علیہ, حجی امداد اللہ صاحب رحمت اللہ علیہ کے شیخ, اور مقام اتنا اونچا کہ حجی صاحب رحمۃ اللہ علیہ جب اپنی اصلاح کے لیے کسی شیخ کو ڈھونڈ رہے تھے اور سرگردہ ادھر ادھر چکر لگا رہے تھے, یہاں جاتے ہیں یہاں جاتے ہیں الگ الگ مشائخ کو کہ میرے لیے کون ہے, میرے لیے کون ہے, کہیں دل ٹکتا نہیں تھا, جمتا نہیں تھا. تو ایک دن خواب دیکھا, حضرت صلی اللہ علیہ وسلم کی زیارت ہوئی اور میاں جی نور محمد جنجانوی رحمۃ اللہ علیہ کھڑے تھے اور حاجی صاحب رحمۃ اللہ علیہ کو حضرت صلی اللہ علیہ وسلم نے فرمایا کہ جن کو تم ڈھونڈ رہے ہو وہ یہ ہے, ان سے بیعت ہو جاؤ. تو بہت اونچا مقام, لیکن ظاہر میں کیا تھے, مکتب کے میاں جی, لوہاری میں ایک مکتب میں پڑھاتے تھے بس. شاید حاجی صاحب رحمۃ اللہ علیہ سبب کے درجے میں ان کے ہاتھ پر بیعت نہ ہوتے تو ہم میاں جی نور محمد جنجانوی رحمۃ اللہ علیہ کو نہ جانتے. تو حضرت حاجی صاحب رحمۃ اللہ علیہ جن کو سید الطائفہ بننا تھا ان کی تربیت کے لیے ان کا انتخاب ہوا. تو کتنے بڑے آدمی ہوں گے, مخالفت کرتے تھے, برا بھلا بولتے تھے ان کے خلاف, اور احساس ہوا ان کو, اللہ تعالیٰ نے فضل فرمایا, احساس ہوا کہ میں غلط کر رہا ہوں, یہ تو اللہ والے آدمی ہیں. غلط فہمیاں دور ہوئیں, حضرت کے پاس آئے, بہت روئے دھوئے, معافی مانگی. میاں جی نور محمد جنجانی رحمۃ اللہ علیہ کو معاف کر دیا. اور پھر کچھ عرصہ گزرا, انہوں نے کہا کہ حضرت اب تو میں آپ کا ہو گیا ہوں, دل آپ کو دے چکا ہوں, مجھے بیعت فرما لیں. بیعت ہو گئی. لیکن کبھی کبھی معاف کرنے کے بعد بھی حجابات رہتے ہیں قلب پر. حکیم الامت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ معاف کرنا الگ بات ہے, راضی ہونا الگ بات ہے, حجابات رہتے ہیں. تو ایک مدت گزری, حضرت میاں جی نور محمد جنجانوی رحمۃ اللہ علیہ نے بھی بہت محنت کی ان پر, انہوں نے بھی بہت محنت کی, جیسے میں نے پہلے کہا سمجھدار آدمی تھے. ایک مدت گزرنے کے بعد حضرت میاں جی نور محمد جنجانوی رحمۃ اللہ علیہ نے فرمایا کہ بھائی ہماری رائے یہ ہے کہ آپ ہم سے تو دور ہو جاؤ اور کسی اور شیخ کو ڈھونڈ لو, اس لیے کہ تم کو مجھ سے فائدہ نہیں ہوگا. بہت عبرت والا واقعہ ہے. معافی مانگ چکے ہیں, کہہ رہے ہیں کہ ہم اب آپ کے ہیں, غلطیاں ساری ہو گئی, معاف کر چکے ہیں. لیکن کبھی کبھی ماں باپ بھی اولاد بہت ستاتی ہے اور پھر وہ اولاد بالکل آ کر کے تو ایک فطری طور پر دل پر ذرا تھوڑا اثر رہتا ہے, وہ حجاب ہٹتا نہیں ہے. تو کہا تم کہیں اور بیعت ہو جاؤ. کہ حضرت کیا بات کیا ہے؟ تو کہا کہ جب جب بھی میں تم پر توجہ کرتا ہوں اور فیض کو منتقل کرنے کی کوشش کرتا ہوں تو وہ باتیں جو تم نے میرے بارے میں کہی تھی وہ میرے اور تمہارے درمیان آڑ بن جاتی ہیں اور ایک قطرہ بھی ادھر منتقل نہیں ہو رہا ہے. تو میں نہیں چاہتا کہ تمہارا نقصان ہو اور تم دھوکے میں رہو کہ مجھے بہت فائدہ ہو رہا ہے, بہتر یہ ہے کہ تم کہیں اور چلے جاؤ. اس لیے شیخ کا اعتماد ہم پر بحال رہے کہ نہیں یہ, اور اعتماد اگر تو آدمی کچھ بھی کرے. ہمارے مشائخ کے عجیب عجیب واقعات ہیں اس سلسلے میں بھی, کہ راضی رکھنے کے لیے پوری کوشش, اس لیے کہ وہیں سے فیض آتا ہے, علمی فیض بھی اور روحانی فیض بھی. اللہ تعالی شانو ہمیں ہمارے حال پہ رحم فرمائے, فضل فرمائے. ایسے واقعات بہت سارے ہیں کہ جنہوں نے اپنے مشائخ کی گستاخی کی. اپنے ہمارے لیے بہت ایزی ہے, کچھ کرو تو سوری, ٹیکس وہ بھی سوری سوری. آ کر شیخ کے قدموں کو پکڑ لینا چاہیے, آگے استاد کے قدموں کو پکڑ لینا چاہیے اور رونا دھونا چاہیے. بالکل استغنا کے ساتھ ہم آج پورے عالم کا یہ حال ہے کہ کسی کو احساس ہی نہیں ہے اس کا. انانیت اتنی بڑی ہے, استغنا اس قدر ہے, لا ابالی پن اس قدر ہے کہ کوئی پڑھے. ہم کو سب معلوم ہوتا ہے, سب معلوم ہوتا ہے کہ یہ کیا سوچ رہے ہیں, ہم کیا سوچ رہے ہیں, یہ کیا کروانا چاہتے ہیں, ہم کیا کر رہے ہیں, لیکن پریٹینڈ یہی کرتے ہیں کہ سب ٹھیک ہے جب تک صراحتن نہ کہے. تو آپ کے لیے شیخ بھی بد اخلاق بنے کہ بار بار ٹوکتا رہے. جب شیخ دیکھتا ہے کہ یہ راہ پر چلنے والا نہیں ہے تو جب انلزمکم ہوا انتم لہا کاری ہوں, ڈنڈے کے زور سے تو کسی کو نہیں چلایا جا سکتا. اس لیے شیخ پر ہمارا اعتماد ہونا چاہیے اور ہمیں اس طرح رہنا چاہیے کہ شیخ کو ہمارے اوپر اعتماد ہو. تو یہ جو باتیں ہیں ان پر عمل کرنے کی ضرورت ہے, عمل کرنے کی ضرورت ہے. اللہ ہمیں توفیق عطا فرمائے. چھوٹی چھوٹی باتیں, مشکل بہت لگے گا محاسبہ, لیکن ایک مرتبہ شروع کریں گے اور ایک ہفتے دو ہفتے ایک مہینے میں فائدہ دیکھیں گے, پھر آپ دیکھیں گے. جو خانقاہ میں مشائخ بیٹھتے ہیں, یہاں پر تو وہ شکل نہیں ہے, ہم سب برابر ہیں یہاں تو, لیکن جہاں بڑے بڑے لوگ تھے, حضرت شیخ الحدیث مولانا زکریہ رحمۃ اللہ علیہ, آج کل حضرت مفتی احمد خان پوری صاحب دامت برکاتہ ہوں, حضرت مولانا قمر الزمان صاحب دامت برکاتہ ہوں, تو یہ لوگ بھی چونکہ ان کی ذمہ داری اصلاح کی ہے, اس لیے اپنے مریدوں کے احوال کو سنتے بھی ہیں اور مریدوں کے احوال پہ نظر بھی رکھتے ہیں. لیکن یہ ہماری غلط فہمی ہے کہ وہ یہی کام کرتے ہیں, وہ بھی تنہائی میں بیٹھ کے اپنے عیوب کو ڈھونڈتے رہتے ہیں, اپنے عیوب کو ڈھونڈتے رہتے ہیں کہ کہیں ایسا نہ ہو کہ میں عیوب کے ساتھ آخرت میں چلا جاؤں, ہمیشہ ڈھونڈتے رہتے ہیں. اور اگر کبھی ایسا نظر آتا ہے کہ کوئی عیب نہیں ہے تو یہ فکر رہتی ہے کہ کہیں اس محاسبے کے بعد کوئی عیب نہ آ گیا ہو, بار بار ٹٹولتے رہتے ہیں. تو مشائخ کو اپنی اتنی فکر ہوتی ہے. حضرت عمر رضی اللہ تعالی عنہ کے بارے میں آتا ہے کہ رات کو اندھیرے میں جب اٹھتے تھے تہجد کے لیے تو ہاتھ میں چابک لیتے تھے اور چابک لے کر اپنے پیروں پر مارتے تھے اور مار کر کے نفس کو خطاب کرتے تھے کہ اے نفس, تو نے آج کیا کام کیے. اس کا مطلب یہ کہ یہ سوال پوچھ کر کے غور کرتے تھے کہ نفس نے کیا کیا کام کیے. حضرت عمر رضی اللہ عنہ. تو بڑے بڑے لوگ ہمیشہ محاسبہ نہیں کرتے, اس لیے اپنے بارے میں یہی ہوتا ہے کہ میں بہت اچھا, میں صبح سے شام تک تدریس میں مشغول, تو وہی نظر آتا ہے نا کہ میں تو بہت, پھر شام کو اپنے مطالعے میں مشغول تین چار گھنٹے, جمعرات جمعہ یا سنیچر اتوار آتا ہے تو کسی جگہ بیان کے لیے چلے گئے, لوگوں نے بلایا, تو جب بھی دوسروں کو دیکھیں گے تو ایسا نظر آئے گا کہ میں تو 24 گھنٹے دین کی خدمت میں ہوں, یہ کیا کر رہا ہے. دعوت تو تبلیغ میں ہے, تو وہی بات, مبلغ اور دائی بن جاتے ہیں ہم, تو ذہن میں یہ آتا ہے کہ میں تو یہ سب حقیر ہیں, مجھ سے بولتے نہیں لیکن ذہن میں ایسا ہوتا ہے کہ میں تو برابر ہوں, میں تو ایک روٹین میں چل رہا ہوں, 5 وقت کی نمازیں, زکات, روزہ, گھر میں ٹی وی نہیں, فلم نہیں, یہ لوگ محتاج تو ہیں. اگر اندر جھانکیں گے تو یہی نظر آئے گا. مدرس کو بھی ایسا ہی ہوتا ہے کہ میں تو صاحب علم ہوں اور میری تو 24 گھنٹے کی زندگی علم میں گزر رہی ہے, یہ سب مفضول ہے. جو خانقاہ میں آتا ہے اور محنت بھی نہیں کرتا, اسے ایسا ہوتا ہے کہ میں اصلاح نفس میں لگا ہوا ہوں اور پوری دنیا اصلاح نفس سے غافل ہے. تو اپنے عیوب تو نظر آتے ہی نہیں, دوسروں تو ترقی کیسے ہوگی. ایک آدمی جب قناعت کر لیتا ہے کہ میرے پاس انف ویلتھ ہے تو وہ اسٹرائیو نہیں کرے گا. جس کو یہ احساس ہو کہ مجھے 1,000,000 پاؤنڈ چاہیے, میرے پاس تو ابھی 5 لاکھ ہی ہے, وہ محنت کرے گا. اس لیے بھائی محاسبہ بہت ضروری ہے. جی شریف آدمی ہے, وہ مکہ مکرمہ میں رہتے ہیں, تعلق رکھتے ہیں بیچارے, تو میں نے ان سے کہا کہ بھائی محاسبہ کرو, حالات سن کر کے, نیک شریف 5 وقتہ نمازی, عمرہ حج وغیرہ کا اہتمام, لوگوں پر بہت محنت بھی کرتے ہیں, دعوت کے ساتھ بھی بہت تعلق ہے, بہت گہرا تعلق, تو حالات ان کے سننے کے بعد میں نے ان سے کہا, میں نے کہا اور کچھ نہیں, جو کر رہے ہیں کرتے رہو مگر محاسبہ کرو. میرا وہی قیام تھا ابھی, تو کچھ دنوں کے بعد وہ آ کر کیا کہنے لگے وہ دیکھو. ایک ایسی چیز کی طرف میری نگاہ گئی جس کو کرنے کا ایک شریف آدمی تصور کر بھی نہیں سکتا, اور میں کر رہا تھا مگر مجھے پتا نہیں تھا. वो मुहासबे से पता चला, कर रहा था लेकिन पता नहीं था। बहुत सी चीजें ऐसी होती, हमें एहसास ही नहीं होता। रोकिया है देखो, मक्का मुकर्रमा में रहते हुए आज लोग होते हैं ना, कहानियां बनाते हैं, झूठ बोलते हैं, बातों बातों में बातें बनाते हैं, इतनी बात होती है तो इतनी बनाकर बोलते हैं, ये भी झूठ है। तो एहसास ही नहीं होता कि मैं इतना बड़ा गुनाह कर रहा हूं। मुहासबी की बरकत से उनके सामने ये बात खुली, इतना अहम है ये मुनासबा और इतना मुफीद है ये मुहासबा। हम भी ये झूठ बहुत बोलते हैं, हम सब ये झूठ बहुत बोलते हैं। बच्चों को देने का बिल्कुल कुछ इरादा नहीं होता, वो कहते कि इधर आ तुझे स्वीट दूंगा। भाई करते हैं कि नहीं करते? वो बेचारा दौड़ता हुआ आता है, उसे हमारी तरफ से कुछ नहीं मिलता। कितनी बुरी बात है, बच्चे के साथ खेल कर प्यार की लज्जत हम ले लेते हैं और उसे यूं रवाना कर दिया। ये भी झूठ है, उस बच्चे को भी ठेस पहुंचती होगी। हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने हमें किन किन बातों की तरह तवज्जो दी, करोड़ों सलाम और दुरूद हो उन पर, और अल्लाह हमें इन तालीमात की कदरदानी की तौफीक नसीब करे। और ये अमराज ऐसे होते हैं, आज मुझे जरा नजला जुकाम है इसलिए सर बहुत भारी है, ये अमराज ऐसे होते हैं कि तरक्की करते हैं, हर मरज तरक्की करेगा और तरक्की करके इस हद तक पहुंच जाता है कि जो सुनने वाले लोग हैं उनको सब नजर आता है लेकिन मरीज को नजर नहीं आता। मरज जितना छोटा होता है उतना मरीज को ज्यादा नजर आता है, जितना बड़ा होता है उतना मरीज को कम नजर आता है। झूठ, तकब्बुर, ये सब चीजें। एक लतीफा मुझे याद आ गया, एक साहिब कहने लगे कि हमारे दादा ऐसे निशानबाज थे कि वो यूं गुलेल से, काटापुल्ट से पत्थर मारते थे तो लटका हुआ मटका, उसे मारते थे तो मटका ऐसा उलट जाता था, पानी गिर जाता था, मटका टूटता नहीं था। तो दूसरे ने कहा कि अरे रहने दो, ये कौन से कमाल की बात है, हमारे दादा ऐसे निशानबाज थे कि मटके को मारते थे, मटका टूट के गिर जाता था, पानी वहीं रह जाता था। यानी तकब्बुर में दोनों एक दूसरे का मुकाबला कर रहे हैं, और ये सिर्फ हिकायतें नहीं होती है, ये ऐसे वाकियात हुए होते हैं कि एहसास तक नहीं होता कि मैं क्या कह रहा हूं। इसलिए कि मकसूद उस वक्त क्या होता है, जहन उस तरफ नहीं जाता, मकसूद ये होता है कि मैं उससे आगे एक कदम रहूं। हम बुखल करते हैं, पूरे मजमे को नजर आता है कि बुखल कर रहा है, हमें नजर नहीं आएगा। तो जब दुनिया में ये चीजें इतनी मायूब हैं, लोग देखकर क्या क्या सोचते होंगे हमारे बारे में, आखिरत में जाएंगे कितनी कितनी रुसवाई होगी। दुनिया में भी रुसवाई होती है, आखिरत में भी रुसवाई होती है। इसलिए भाई ये इस नीयत से अगर कोई आया है कि जाऊंगा 10 दिन का सवाब मिल जाएगा और बस छुट्टी हो गई, नहीं, हमें इसलाह, अगर एहतिकाफ का सवाब ही पाना था तो आप अपने इलाके में भी मस्जिद में कर सकते थे 10 दिन का एहतिकाफ, यहां आने की कोई जरूरत नहीं थी। यहां तो इसलिए हम आए हैं कि यहां एक निजाम चल रहा है, उस निजाम से हम फायदा उठाएं और फायदा उठा करके हम अमल करें, और अमल करके बार बार इसकी तजदीद भी होती रहे, हर महीने के प्रोग्राम में भी आए ताकि तजदीद होती रहे, अपने अपने इलाकों के जो उलमाए किराम हैं उनके दरसों में बैठे, दरसे हदीस, दरसे कुरान, जो भी वहां उस इलाके में हो रहा है, ताकि ताजा रहे सब, ये शौक बाकी रहे। अल्लाह ताला हमें अमल की तौफीक दे, अमल की तौफीक दे, अमल की तौफीक दे, मैं पूरा करूं बेटा। ये 20-22 साल पहले की मेरी तकरीर है, لیکن ہماری حالت میں اتنا بھی تغیر نہیں آیا تو آج بھی اتنی ہی فٹ ہو رہی ہے جتنی 22 سال پہلے فٹ ہو رہی تھی. یہ افسوس کی بات ہے کہ نہیں؟ یہاں کتنے لوگ ایسے ہیں جو اس تقریر میں موجود تھے مسجد نور میں, لیکن آج بھی اس کا ایک ایک جملہ ویسا ہی, ہم ایک ایک جملے کا آج بھی ویسے ہی محتاج ہیں جیسے اس وقت محتاج تھے. معلوم ہوا ہم نے کوئی محنت نہیں کی. یہ سب فکر کرنے کی چیزیں ہیں میرے بھائی, فکر ہے. کوئی تاجر صبح سے شام, شام سے صبح, صبح سے شام, شام سے صبح محنت کرتا ہے اور 2 مہینے کے بعد وہ چیک کرتا ہے کہ یار میں تو نقصان میں جا رہا ہوں, یا یہ کہ کوئی فائدہ نہیں ہوا, تو ایسا نہیں سمجھتا کہ چلو فائدہ ہوا نہیں ہوا تجارت تو کی نا میں نے. ایسا کوئی نہیں سوچتا. تو ایسا نہیں سوچنا چاہیے کہ چلو فائدہ ہوا نہیں ہوا خانقاہ میں تو گیا نا, فائدہ ہوا نہیں ہوا اعتکاف تو میں نے کیا نا. نہیں, کیا ملا مجھے, کیا پایا میں نے. یہ محاسبہ جو ہے وہ قرآن میں بھی ہے, وَلْتَنْدُرْ نَفْسٌ مَا قَدَّمَتْ لِغَدْ. یہ محاسبہ ہی تو ہے کہ بار بار غور کرے اور دیکھے کہ کل کے لیے میں نے کیا بھیجا ہے, اچھائی بھیجی ہے یا بری برائی بھیجی ہے. محاسبہ کا اللہ نے بھی حکم دیا ہے قرآن میں کہ غور کرے آدمی. ہمارے مشائخ نے اور صوفیاء کرام نے ہمیں جتنی باتوں کی طرف متوجہ کیا ہے ان میں سے ایک بھی چیز ایسی نہیں ہے جو کتاب اللہ اور سنت رسول سے مستفاد نہیں ہے. ایک بھی چیز ایسی نہیں ہے. اب اگر کسی کو کتاب اللہ اور سنت رسول میں یہ چیزیں نظر نہ آئیں, وہ اس لیے نہیں کہ وہاں ہے نہیں, یہ اس کی نظر کی کوتاہی ہے. جن مشائخ نے یہ چیزیں نکالی ہیں ان کو وہ چیزیں کتاب اللہ اور سنت رسول میں نظر آئی تو نکال لی, اور جن کو نظر نہیں آتی وہ یہ کہتے ہیں کہ یہ وہاں نہیں ہے. اسی لیے میں بار بار ایک بات کہتا رہتا ہوں کہ آپ کس کی تقریر سن, اس لیے کہ آج کل اصل میں کیا ہے کہ وہ کیسٹ کا زمانہ اب نہیں رہا, اب زمانہ آ گیا یوٹیوب کا, اور اس کے اوپر آدمی اپنے وقت کو پاس کرنے کے لیے, اللہ اکبر, اللہ نے وقت دیا ہے ذکر اللہ میں خرچ کرو, تلاوت میں خرچ کرو. یہ بھی نفس کا دھوکہ کہ صبح سے شام تک اس کی تقریر سنی, اس کی تقریر سنی, فلاں کی تقریر سنی, فلاں کی تقریر سنی, اور اسی کو عبادت سمجھا جاتا ہے کہ میں تو دین کے کام میں لگا ہوا ہوں. کسی کی بھی تقریر سننے سے پہلے یہ تحقیق کرو علماء حقہ سے کہ ان کی تقریر ہمیں سننی چاہیے یا نہیں. اب رہی بات یہ کہ علماء حقہ کون ہے, آپ کا دل گواہی دے گا کہ یہ آخرت کی فکر رکھنے والا عالم ہے. اللہ نے ہر دل کو یہ صلاحیت دی ہوئی ہوتی ہے. بیٹھو صحبتوں میں جا کر پتا چلے گا کہ یہ دنیا دار ہے یا دین دار ہے. اور کسی جگہ گلیٹر نظر آئے اس سے کچھ نہیں ہوتا. موسیٰ علیہ الصلوۃ والسلام پیغمبر تھے مگر زبان میں لکنت تھی. اس کا مطلب یہ کہ وہ ہماری طرح تقریر نہیں کر پاتے تھے. ہم سب, ہماری سمرد میں نہیں, ہم سب چونکہ لکنت ہوگی تو کیسے ہماری طرح بول پائیں گے. تو اس سے پتا یہ چلا کہ بولنے والے کی سٹائل, اس کا طرز خطاب, یہ چیزیں اصل نہیں ہے. اصل یہ ہے یہاں کچھ ہوگا تو توتلی زبان سے بولے گا وہ بھی دل میں اترے گی. اور خود کہتے ہیں کہ ہارون اخی ہو افصح منی, کہ میرا بھائی ہارون جو ہے وہ فصیح اللسان ہے, مجھ سے زیادہ فصاحت کے ساتھ بولتا ہے, آپ اسے بھی میرے ساتھ بھیجئے فرعون کے پاس. تو نبوت تو دے دی لیکن بولنے کا کام کس کو سونپا گیا؟ ہارون بالکل نہیں بولے وہاں. تو اگر طرز خطاب وغیرہ سے کچھ, اس لیے کہ ہارون بھی پیغمبر تھے, ان کی بھی روحانیت, مگر موسیٰ علیہ السلام کی روحانیت بڑھی ہوئی تھی, اس لیے کہ فرعون سے گفتگو تو آپ ہی کریں گے. تو فصیح اللسان جو خطیب تھے وہ سائڈ پر کھڑے رہے اور جس کی زبان توتلی تھی وہ بولے. تو یہ جو بہت اٹریکٹیو سپیکرز وغیرہ آج کل پیدا ہو گئے ہیں جن کا کام ہی یہ ہے, ان کی لائف میں آپ دیکھیں تو تقریروں کے علاوہ کچھ نظر نہیں آتا. ان کا کوئی کردار دوسرا نہیں ہوتا کہ وہ خلق خدا کی کچھ خدمت کرتے ہوں. خلق خدا ان کا کام ہی یہ ہے کہ ہماری واہ واہ ہو. آپ سب سمجھ رہے ہیں میں کیا کہنا چاہتا ہوں. تو یوٹیوب پر جا کر کے یہ جو بڑے بڑے لوگوں کی تقریریں آپ سنتے ہیں جن کے یہاں ہزاروں کا مجمع ہوتا ہے, رزلٹ کچھ, مجمع ایک بار نظر ڈالیے آپ, مجمعے پر نظر ڈالیے کہ کتنی شریعت کی پابندی اس مجمعے میں آپ کو نظر آ رہی ہے. شیخ کامل کی پہچان کے لیے جو علامات لکھی گئی ہیں کہ جب کسی شیخ کو ڈھونڈو اور یہ پہچان کے, تو ان میں سے ایک علامت یہ ہے کہ اس کے دائیں بائیں آگے پیچھے جو مجمع ہے ان پر نظر ڈالو کہ ان کی زندگیوں میں دین ہے کہ نہیں. اس سے آپ کو پتا چلے گا کہ اس شخص کے پاس بیٹھنے سے دین آتا ہے. تو جن لوگوں کی زندگی میں شریعت نظر نہ آئے, اور پھر عوام ہوتے ہیں, انہوں نے قرآن حدیث پڑھی ہوئی نہیں ہوتی ہے. جو علماء ہوتے ہیں وہ تو سمجھتے ہیں کہ آپ کو ایسا نظر آ رہا ہے کہ حدیثوں پر اور قرآن کی آیات اور اس کی تفسیر وغیرہ پر ان کو تو بہت عبور ہے. علماء سے پوچھے کہ جب وہ تقریر کرتے ہیں تو کتنی غلطیاں کر جاتے ہیں. ان کو جب کوئی سوال پوچھا جاتا ہے ان کو حدیث معلوم نہیں ہوتی تو انکار ذہن نہیں جاتا ان کا کہ یہ حدیث بخاری شریف میں ہے, اس لیے کہ انہوں نے تو پوری حدیثیں پڑھی ہوئی نہیں ہوتی. حافظہ ان کا اس لیے قوی ہے, علماء کرام کا حافظہ بھی بہت قوی ہے, اس لیے کہ ان کے پاس علوم ہے یوں, اور انہوں نے اس میں سے چند چیزیں پکڑ لی ہے اور چند چیزوں کے صفحات وغیرہ یاد کر کے رٹ لیے ہیں. تو ان کو تو وہ 100-150 حدیثوں ہی کا ریفرنس دیتے رہنا پڑتا ہے, اس لیے وہ حدیث نمبر کے ساتھ بولتے ہیں. اور علماء کرام جو ہیں ان کے سامنے تو 40,000 حدیثیں ہوتی ہیں, اور حدیث کا نمبر بولے نہ بولے فرق کیا پڑ جاتا ہے, حدیث مستند ہے بس ختم ہو گئی بات. حدیث کا نمبر یاد ہو نہ ہو کیا فرق پڑ جاتا ہے. جائیے ان کے پاس, وہ آپ کو حدیث کھول کر دکھا دیں گے کہ بخاری شریف میں کہاں ہے, مسلم شریف میں کیا ہے, حدیث نمبر فنا, حدیث نمبر فنا, حدیث. یہ مجمعے کو متاثر کرنے کی شعبدہ بازی ہے, یہ باور کرانے کے لیے کہ ہم علماء سے بھی ایک قدم آگے ہیں. اور آپ اس جھانسے میں آ جاتے ہیں, اور جھانسے میں آ کر کے علماء کرام کے بارے میں بد زبانی اور بد گمانی شروع کر دیتے ہیں کہ ان لوگوں کو کچھ آتا واتا نہیں ہے, یہ سارے دھوکے ہیں. خود میں نے جائزہ لیا ہے, بخاری شریف کی حدیث کے بارے میں پوچھا گیا تو کہا کہ نہیں یہ حدیث ہے ہی نہیں, یہ حدیث ہے ہی نہیں. جو بخاری شریف کی یہ اس کو پتہ نہ ہو کہ یہ بخاری شریف میں ہے. قرآن مجید کی 6,000 آیتیں ہیں, اور مجھے پتا ہے کہ جس مشن کو لے کر کے میں چل رہا ہوں مجھے زیادہ سے زیادہ 100 آیتوں کی ضرورت پڑنے والی ہے. تو 100 آیتوں کا میں حوالہ یاد کر لیتا ہوں کہ فلاں سورت کی فلاں نمبر کی یہ آیت ہے. قرآن میں سے کسی آیت کا انتخاب کر کے پوچھو نا کہ یہ آیت کس نمبر کی ہے, پھر آپ کو پتا چلے گا. وہ تو ان کی ضرورت کی جتنی میں یہ ہم سلوک کا کام کر رہے ہیں, تو سلوک کے میدان میں ہمیں پتا ہے کہ قرآن کی کتنی آیتوں کی ضرورت ہے. تو یہ مگر علماء کرام یہ غیر ضروری محنت کیوں کرتے ہیں حافظے میں یہ نمبر لائے آیت کا جس کی ضرورت نہ ہو, جس کا کوئی فائدہ نہ ہو. اس سے اچھا ہے کہ ایک اور حدیث یاد کر لیں زبانی. قرآن تو فکس ہی ہے نا, اس کی آپ آیت نمبر بولے نہ بولے ہو تو قرآن تو فکس ہی ہے الحمد سے لے کر والناس تک. تو اگر کوئی کہہ دے کہ اللہ تعالیٰ شانہ ارشاد فرماتے ہیں یا ایھا الناس انا خلقناکم من ذکر و انثی, تو پوری دنیا جانتی ہے کہ یہ قرآن میں سے بول رہا ہے. کیا ضرورت ہے کہ فلاں سورت اور فلاں نمبر کی آیت ہے, یہ لوگوں کو جھانسے میں ڈالنے کے لیے, پھنسانے کے لیے. تو اتنا جلدی کسی چیز سے متاثر نہیں ہونا چاہیے. سب سے پہلی ضرورت ہماری علم ہے, اور علم کے لیے دوسری ضرورت ہماری یہ ہے کہ ہم علماء حق کو ڈھونڈیں. امام مسلم رحمۃ اللہ علیہ کی صحیح جو ہے وہ بہت اہم ہے. علماء حق کی تو چھوٹی سی تصنیف ہے, وہ بھی بہت اہم ہوتی ہے, اس لیے کہ اس میں ایسی ایسی باتیں لکھی گئی ہیں. حضرت مولانا تشریف لائے ہوئے ہیں اور بڑے مدرسے میں استاد حدیث ہیں اور صاحب علم و فضل ہیں. ایک چھوٹا سا رسالہ مجھے دے گئے, چھوٹا سا رسالہ, وہ کوئی علمی تحقیق نہیں ہے, عوام میں انہوں نے بیان کیا ہے, عوام میں بیان کیا ہے. تو عوام میں کوئی تحقیقی بات نہیں کہی جاتی, تحقیقی بات تو درسگاہ میں کی جاتی ہے. اور چونکہ نماز کے عنوان پر ہے, کتابیں تو اعتکاف میں پڑھی نہیں جاتی, لیکن چونکہ نماز کے عنوان پر ہے کہ نماز میں ہونے والی غلطیاں, تو میرے ذہن سے یہ بات گزری کہ بھئی نماز میں اگر کوئی غلطی ہو رہی ہو اس کی تو اصلاح بہت ضروری ہے, تو یہ کتاب فوراً پڑھنی چاہیے. ताकि मेरी भी कोई गलती हो रही हो तो दुरुस्त हो जाए। तो थोड़ी देखी मैंने किताब, तो बहुत उम्दा किताब, हालांकि तकरीर है, कोई दरसगाह में बैठकर या अपनी मसनद पर बैठकर के किताबों को लाला करके किताब तैयार नहीं की, तकरीर जैसे ये तकरीर हो रही है, हमारे अकाबिर की तकरीरें छपती हैं, और ये अकाबिर हमारे मशाइख उलमाए किराम जो तकरीरें करते हैं, ये लेक्चर्स तैयार करके नहीं करते, तैयार करके ये सबक पढ़ाते हैं बुखारी शरीफ और मुस्लिम शरीफ वगैरह का, मुफ्ती तकी साहब वगैरह ये जितने भी उलमा यहां बैठ के तकरीर करते हैं वो प्रेपरेशन करके नहीं। ये तो क्या है, ये तो इनकी स्टडी के दौरान जो कुछ जहनों में होता है वो बैठ जाते हैं और जो कुछ आता जाता है वो बोलते चले जाते हैं। हमारे अकाबिर के पास जो उलूम है उसके तो करीब भी ऐसे जिद्दत पसंद लोग नहीं आ सकते, लेकिन हमने हमारे अकाबिर को पहचाना नहीं, हमने हमारे अकाबिर को देखा नहीं, इसलिए कि वो सिंपल लाइफस्टाइल में होते हैं। इसलिए इमाम मुस्लिम रहमतुल्लाह अलैह की किताब बहुत ऊंची, बुखारी शरीफ के बाद उसका दर्जा आता है, तो उसमें किसी भी चीज को वो जगह देंगे तो बहुत अहम होगी, तो जगह देंगे ना, अंदर लाएंगे। तो इमाम मोहम्मद इब्ने सीरीन का कौल लाए हैं, किताब तो है हदीसों की लेकिन उसमें एक गैर नबी की बात ले आए, एक उम्मती की बात ले आए जो सहाबी भी नहीं है, मोहम्मद इब्ने सीरीन ताबेई हैं। क्यों? इसलिए कि इमाम मुस्लिम के नजदीक वो बात बहुत इंपॉर्टेंट थी, बहुत अहम थी। इमाम मोहम्मद इब्ने सीरीन का कौल जो इमाम मुस्लिम ने नकल किया है वो क्या है, इमाम मोहम्मद इब्ने सीरीन फरमाते हैं कि इन्ना हादल इल्म दीनुन, देखो ये इल्म दीन है, ये इल्म दीन है, आपके पास जैसा इल्म होगा वैसा आपका दीन होगा, अगर दीन सही है तो इल्म सही है तो दीन सही, अगर इल्म गलत तो दीन गलत, अगर इल्म नाकिस तो दीन नाकिस, इल्म मुकम्मल तो दीन मुकम्मल, इसे सारी बुनियाद इल्म पर है। तो इन हदल इल्म दीन, ये इल्म दीन है, फन जुरु अम्मन ता खुजून दीन अकुम, इसलिए बहुत ख्याल करना कि तुम अपना दीन किससे ले रहे हो। अब आजकल हम तहकीक ही नहीं करते कि इन साहिब का अकीदा क्या है, इन साहिब का नजरिया क्या है, बस कानों को अच्छा लगता है तो, कानों को अच्छा लगता है तो बस। मस्जिदों की कमेटियां भी अब ऐसी आ रही है हमारे इंग्लैंड में तो, कि वो अपने इमाम साहब से मशवरा नहीं करते, उलमा से नहीं पूछते कि हमारे यहां यूथ प्रोग्राम आ रहा है तो हम किसको बुलाएं, वो यूट्यूब पे चले जाते हैं और खुद ही सुनते हैं, हाँ ये बहुत मजे का स्पीकर है और उसे बुला लेते हैं। अकीदा सही हो, नजरिया सही हो, हल्के फुल्के अंदाज में बोलने वाला हो लेकिन बातिन उसका मुजक्का हो, उसका असर पड़ेगा हाजिरीन के कल्ब पर। मैं तो हमेशा कहा करता हूं कि आप लोग जो है क्राउड पुलिंग मुकर्रर को ढूंढते हैं आजकल, क्राउड पुलिंग, ये जो क्राउड को पुल कर सके, क्राउड को पुल कर सके। तो मैंने कहा कि भाई एक मुकर्रर है जिसका बातिन मुजक्का और मुजल्ला नहीं होगा, बातिन किसी से उसने अपनी इसलाह नहीं कराई है, बातिन ठीक नहीं हुआ है, तो मजमा अपनी जाहिरी स्टाइल जो बोलने की उसकी वजह से मजमा तो 1000 हो जाएगा लेकिन कितने कुलूब पर असर पड़ेगा। एक है कानों को अच्छा लगना और दूसरा है कल्ब पर असर होना। और आप अगर के किसी ढीले ढाले मुकर्रर को बुलाएंगे जिसके पास कोई ऐसी स्टाइल नहीं है लेकिन उसका कल्ब मुजक्का है और उसके मजमे में उसके बयान में आएंगे 200 आदमी, वो 1000 आए और फायदा 10 को हुआ और यहां 200 आए फायदा 150 को हुआ है? तो आपकी बस्ती के 1000 लोग आए तकरीर में और 10 को फायदा हुआ तो 10 घराने में फायदा गया और यहां 150 घराने में फायदा गया, उसका पूरी बस्ती में फायदा फिर आगे जाकर के मुरत्तब होगा। मकसद को सामने रखकर काम कीजिए, मकसद को। आजकल जो है मसाजिद के अंदर ये इंग्लिश में प्रोग्रामों का जो एक रिवाज चल पड़ा है वो एक लोगों को सेटिस्फाई करने के लिए है कि हम भी कुछ यूथ के लिए कर रहे हैं, बस सिवाय मंथली प्रोग्राम
बाई मंथली प्रोग्राम जिसमें नौजवानों को इकट्ठा करके किसी को बुलाकर तकरीर करा दी जाए, इसके अलावा मस्जिदों के अंदर नौजवानों के लिए कोई एक्टिविटी नहीं है। ये सिर्फ लोगों को मुतमईन करने के लिए है कि हम भी नौजवानों में मेहनत कर रहे हैं। और मस्जिद में जब भी कोई प्रोग्राम होता है तो कमेटी का एक आदमी बयान में नहीं बैठता, वो दफ्तर में बैठे हुए होते हैं। वो तो हिदायत याफ्ता है ना, वो ऑफिस में बैठे हुए होते हैं। तो मकसदियत होनी चाहिए कि हम हमारे मस्जिद में इनकलाब लाना चाहते हैं। बस एक प्रोग्राम हो जाता है, लोगों को एंजॉयमेंट आ जाता है। कभी कभी किसी जगह पर नौजवानों को जमा करते हैं और बस पूरी रात ईशा से सुबह सादिक तक किसी नात पढ़ने वाले को बुलाते हैं और उसमें पूरी रात करो नफ्स परवरी हो रही है और खुश बहुत होते हैं कि बहुत कामयाब प्रोग्राम रहा, पूरी रात सब बेदार रहे। किसमें बेदार रहे? बस मजे लेने में बेदार रहे। इसलिए मेरे भाइयों, हकीकत पसंदी के साथ सारे काम करने चाहिए। ये जो सबसे पहले चेक करो, किसी पर एतिमाद रखो, किसी ना किसी पर। मुझे मौलाना पर एतिमाद नहीं है तो इन पर एतिमाद करना पड़ेगा, इन पर नहीं तो कोई तो होगा। होते हैं लेकिन नफ्स चोर है हमारा, इसलिए कहते हैं कि भाई किस पर भरोसा करे। डॉक्टर धोखा देते हैं वहां आपको भरोसा हो जाता है, वकील धोखा देता है वहां आपको भरोसा खाते हैं लोग। यहां इमिग्रेशन वाले कितने चक्कर में पड़ते हैं, कहते हैं फुला मेरा 500 पाउंड खा गया, फुला मेरा 800 पाउंड खा गया, फुला के पास काम ले गए तो मुझे टालता रहा और 4 साल के बाद पता चला कि कुछ भी नहीं है। अब उसको पूछो कि आपने किन वकीलों से धोखा खाया है, इसका मतलब है कि अब तो आप बोरिया बिस्तर लपेट करके इंडिया पाकिस्तान चले जाएंगे। कहे नहीं नहीं एक और ढूंढ लिया है मैंने, ये ढूंढ लिया और ये बहुत अच्छा है, मैंने कई लोगों को पूछा और बहुत अच्छा है। फिर चाहे उससे भी धोखा खाए, दीन के मामले में ही हम इतने मोहतात के नहीं नहीं नहीं, नहीं किस पे भरोसा करें, किस पे भरोसा करें, किस पे भरोसा करें। तो आपको सोचना चाहिए कि क्या आपको अपनी अकल पे भरोसा है कि नहीं। अपने अकल पे इतना भरोसा नहीं है जो अल्लाह ने दी है इतनी बड़ी नेमत। कयामत तक रहेंगे उलमाए हक का, या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह वकूनू मअस्सादिकीन, ये हुक्म है अल्लाह का कि तुम सच्चों के साथ, मुत्तकियों के साथ, अहलुल्लाह के साथ, उलमाए हक के साथ रहो, उनकी सोहबत में बैठो। अल्लाह तभी हुक्म देता है जबकि ये कयामत तक मुमकिन हो, और कयामत तक मुमकिन होगा इसलिए कि सादिकीन की जमात हमेशा दुनिया में रहेगी। तो इसलिए ये YouTube पर आंख बंद करके नहीं जाना चाहिए, एक तो ये बात। दूसरी बात ये है कि YouTube पर जो आप प्रोग्राम वगैरह तकरीर वगैरह सुनते हैं, चाहे वो उलमाए हक्का की हो, उससे इल्म मिलता है, सोहबत का फायदा नहीं होता। ये बहुत अहम है, ये बहुत अहम। इसलिए अगर किसी बहुत ऊंचे दर्जे की, हमारे हलका देवबंद के किसी बहुत ऊंचे दर्जे के आदमी की आप YouTube पर तकरीर सुने तो उलूम मारिफ तो बहुत आला दर्जे के आपको मिलेंगे, और अगर किसी कम दर्जे के आलिम हक्कानी जो सहीहुल अकीदा है और आखिरत की फिक्र रखने वाला है, वो उसके मुकाबले में बहुत कम दर्जे का है, उसकी मजलिस में आप आकर मस्जिद में बैठ गए, तो उलूम मारिफ का वहां जो फायदा होगा वो यहां नहीं, लेकिन रूहानियत का जो यहां फायदा होगा वो वहां नहीं। ये समझने की बात है, इसलिए कि वहां सोहबत नहीं है। वो पता नहीं कब बयान किया होगा, किसने रिकॉर्ड किया होगा और किसने YouTube पर डाल दिया, सोहबत का फायदा नहीं होगा। इसलिए दो अलग अलग चीजें हैं, एक तलब इल्म और दूसरा सोहबत, ये दो जरूरी है। इल्म भी जरूरी और सोहबत भी जरूरी। तो इल्म तो आप हासिल कर रहे हैं, इल्म तो हासिल कर रहे हैं, लेकिन सोहबत का आपको फायदा नहीं हो रहा है। बल्कि ये एक शैतानी हरबा है कि YouTube की वजह से अच्छे अच्छे लोग, जो पहले उनको ये YouTube पर इस किस्म की चीजें सुनने को नहीं मिलती थी, तो वो मस्जिदों में ढूंढते हुए आते थे कि यार कुछ किसी आलिम के कोई वाज़ो नसीहत हम सुन लें, और इस बहाने उनको अल्लाह के घर में एतिकाफ की नियत से कुछ देर तक सोहबत सालेह में, एक अच्छे मजमे में जिसमें आखिरत की फिक्र रख, इससे सब महरूम हो गए। अब वो ऐसा समझते कि हमें
वहां बैठेंगे, फर्क क्या पड़ता है। ये इस वक्त रिसीवर पे मेरी बात जहां कहीं भी जा रही हो, लेस्टर में रिसीवर सिस्टम है, मर्दों की खिदमत में गुजारिश है कि औरतें जो कि यहां आने से मजबूर हैं और वो अल्लाह के हुक्म को पूरा करने के लिए घरों में बैठी हुई है, उन्हें घरों में बैठे हुए सोहबत का फायदा मिल जाएगा। लेकिन मर्दों को रिसीवर पर बातचीत नहीं सुननी चाहिए, मर्दों को मस्जिदों में आना चाहिए, अल्लाह के घर में बैठो। वो चीजें बुरी हैं जो आपको अल्लाह के घर से खींचकर अपने घरों में ले जाती हैं। घरों में वक्त गुजर रहा है सबका, इसलिए इस सिलसिले में भी भाई तवज्जो की जाए, खुद भी बचो और दूसरों को भी बचो। और यूं भी यूट्यूब और ये बयानात वगैरह तो अपनी जगह पर है, ये इंटरनेट जो है ना ये बहुत खतरनाक चीज है। इंटरनेट जाते हैं 5 मिनट के लिए और जब फारिग होते हैं तो पता चलता है कि जिंदगी के 2 कीमती घंटे चले गए, 2 कीमती घंटे चले गए। खुद मैं अपना आपको तजुर्बा बताता हूं, कभी कोई दुनिया में कोई खास खबर पेश आती है आलम इस्लाम से ताल्लुक रखने वाली, तो जरा थोड़ी फिक्र होती है, तो दिल चाहता है कि जरा कुछ मालूम करें कि क्या हुआ, तो घर जाकर के इंटरनेट ऑन किया और ऑन करके वो खबर देखी कि बीबीसी वालों ने क्या बताया है, कि बीबीसी वालों ने ये खबर दी है। लेकिन उससे तसल्ली नहीं होती तो दिल चाहता है कि ये कोई दूसरी खबर भी है कहीं, इसलिए कहो तो जाल में फंसने के लिए जहां आप खोलते हैं तो साइट पर दूसरी आ जाती है, साइट पर लंबी फहरिस्त, अब उस पर क्लिक करते हैं और उसको पढ़ते हैं तो पहले जो मजमून था उससे कोई इल्म में इजाफा नहीं हुआ। फिर दिल करता है कि इसको भी जरा, इसको भी जरा, इसको भी जरा, इसको भी जरा। 10 मिनट के लिए देखने के लिए गए थे कि क्या हुआ है, 2 घंटे निकल जाते हैं। मैं खुद अपना तजुर्बा आपको बता रहा हूं, 2 घंटे निकल जाते हैं और 2 घंटे के बाद जब जायजा लेते हैं, जायजा यानी गौर भी नहीं करना पड़ता, यूं ही बंद करते वक्त अफसोस होता है कि अगर वो पहली खबर पढ़ के ही बंद कर देते तो अच्छा होता, इसलिए कि इतनी सारी खबरें पढ़ने के बाद भी इल्म में एक राई के दाने के बराबर इजाफा नहीं हुआ। बातें सबने एक ही लिखी है मगर किसी ने कोई फोटो साथ लगाया है, किसी ने कुछ और है, और कुछ नहीं। और हमेशा हमारा नफ्स अगर मुतमईन ना होगा तो ये रूह की गिजा की तरफ जाएगा, और नफ्से अम्मारा होगा तो ये नफ्स की गिजा की तरफ जाएगा। तो चले गए यूट्यूब के ऊपर मुफ्ती तकी उस्मानी साहिब दामद बरकातुहु का वाज सुनने के लिए, और साइट पर वो फहरिस्त आ जाती है, साइट पर तरीका ही उसका ऐसा है कि आप कुछ क्लिक करते हैं कि भाई मुफ्ती तकी उस्मानी साहिब का कराची का बयान, तो आ जाते और साइट पर दूसरी फहरिस्त के ये भी आप सुन सकते हैं, ये भी सुन सकते हैं, ये भी सुन सकते हैं, ये भी सुन सकते हैं। और बनाया ऐसा हुआ होता है कि उसमें शुरू के 3-4 जो है वो मुफ्ती तकी साहिब के होंगे, फिर उनके करीब के लोगों का कुछ होगा जिनका उनसे ताल्लुक हो, और ऐसा चलते चलते फिर और दूसरे उलमा के बयान। तो जहन में आता है कि मुफ्ती तकी साहब का तो मैंने बहुत मरतबा सुना है, ये जरा मैं पहले सुन लूं, ये पहले सुन लूं हमारे ही हल्के की, उसको दबाता है तो साइट पर अब जो आएगा उसमें हमारे देवबंद के अकाबिर का कम, अब दूसरे मकातिबे फिक्र के भी आ जाते हैं, तो दूसरे मकातिबे फिक्र के भी बड़े बड़े लोगों के नाम सुने हुए होते हैं ना कि फुलायूं, और उसका कभी बयान नहीं सुना है, तो ख्याल आता है कि यार इसका जरा देख लूं कि ये बात कैसे करता है। अब उसे क्लिक करते हैं, अब तीसरी मरतबा जो आता है तो उसमें बयानात कम और अब दूसरी चीजें शुरू हो जाती है नीचे, और बिल्कुल आखिर में एक आध फिल्म भी होगा। एक मरतबा और दबाया तब दीनी प्रोग्राम जो है वो रह जाएंगे 10%, अब 90% एंटरटेनमेंट शुरू हो गया। फिर बटन दबाएंगे, ऐसा चलते चलते जाएंगे तो फिर उरियानियत और फहाशी आएगी, नेवर एंडिंग सिचुएशन है ये। और चूंकि हमारे नुफूस मुतमईन ना नहीं है तो जब भी वो फहरिस्त आएगी तो दिल किधर जाएगा, तो जाए ही क्यों हम, जब 100 मरतबा हमारा तजर्बा हो चुका है कि जब भी कहे तो बगैर फायदे के निकले तो क्यों जाए भाई। अल्लाह को क्या कहेंगे आप, पहली मरतबा के बारे में तो अल्लाह को कह सकेंगे कि अल्लाह गलती हो गई थी, मुझे पता नहीं था कि इतना खतरा, दूसरी मरतबा के बारे में, तीसरी मरतबा के बारे में, चौथी मरतबा के बारे में, اللہ تعالی شانہ بھائی ہم سب کو توفیق دے. یہ اہم باتیں ہیں. یہ سوشل میڈیا ہمارے ایک تعلق والے ہیں, حافظ قرآن ہے, قاری ہے, اور اچانک آئے اور مجھے کہنے لگے کہ دو تین مہینے سے معمولات, تلاوت سب کچھ بند ہے, تلاوت بھی نہیں. تین پارے کی تلاوت روزانہ کرتے تھے, تلاوت بھی نہیں اور معمولات سارے بند. تو میں نے ان سے کہا کہ آپ نے بھی اس پر غور تو کیا ہوگا کہ کیا وجہ ہوئی ہے. تو مجھے کہنے لگے کہ ہاں غور کیا میں نے. تو میں نے کہا جواب ملا آپ کو؟ تو کہا کہ ہاں جواب ملا. میں نے کہا کیا غور کیا؟ تو کہا کہ اصل میں ایک ساتھی نے میرے اوپر ایک مناظرہ بھیج دیا. ایک دوسرے پر بھیجتے بھی بہت ہیں نا, مناظرہ بھیج دیا. وہ مناظرہ میں نے دیکھا تو مجھے بہت لطف آیا. مناظرہ دیکھا تو کہا کہ اس مناظرے میں مجھے بہت لطف آیا. تو میں نے کسی کے سامنے ذکر کیا کہ مناظرے میں مجھے بہت مزہ آیا, کسی نے میرے اوپر بھیجا. تو اس نے کہا کہ ایسے مناظرے تو یوٹیوب پر سینکڑوں ہیں, اور انہوں نے مجھے رستہ بتایا کہ اس طرح جاتے ہیں اس کے اوپر. تو کہا صبح سے شام تک مناظروں ہی میں پڑا رہتا ہوں, مناظروں ہی میں پڑا رہتا ہوں. میں نے ان سے کہا, میں نے کہا آپ کو کیا فائدہ ہوا ان مناظروں کو دیکھنے سے؟ کچھ ایسے علمی نکتے آپ کو ملے جس کو لے کر کے آپ بھی کہیں مناظرہ کرنے کے لیے جانے والے ہیں؟ یہ آپ کو اپنے مسلک کے بارے میں کوئی شکوک شبہات تھے جو دور ہوئے؟ ہمیں ہمارا الحمدللہ عقیدہ بالکل ٹھیک ٹھاک, تو ہمیں ان سب بحثوں میں پڑھنے کی کیا ضرورت؟ کوئی فرقے باطلہ کا کام کر رہا ہے تو وہ لوگ سنیں جن کو اس کی ضرورت ہے یا جن کو اس میں شکوک شبہات ہے. انجوائمنٹ کے لیے, لذت کے لیے, ہم تفریح تباہ کے لیے سارے پروگراموں کو سنتے ہیں. بھائی میری بات سمجھ میں آ رہی ہے کہ نہیں؟ نبی تو نبی ہوتا ہے. حضرت ابو بکر صدیق کے زمانے میں وہ ایک ہی خطیب تھے مدینہ منورہ میں, انہی کی باتوں کو سنتے تھے, اس لیے کہ ضرورت کی ساری باتیں وہاں مل جاتی تھی. ایسا نہیں ہوتا تھا کہ چلو آج ابو بکر کا بیان سنتے ہیں, اس مسجد میں حضرت عمر کا بیان بھی سنتے ہیں, اور حضرت عثمان کا بیان بھی سنتے ہیں, اور حضرت بلال کا بیان بھی سنتے ہیں. خطیب ایک ہوتا تھا, اس لیے کہ ضرورت کی جو اس سے مل جاتی تھی. میں ہمارے نوجوان دوستوں سے یہ کہا کرتا ہوں کہ آپ کے گھر کے قریب میں جو گروسری شاپ ہوتی ہے اس میں سب کچھ آپ کو جب مل جاتا ہے تو آپ دوسری دکانوں میں چکر لگاتے ہیں؟ تو کہتے ہیں کہ نہیں نہیں لگاتے. میں نے کہا کیوں؟ تو کہ ہمارے گھر میں جس چیز کی ضرورت ہے وہ اس چھوٹی سی دکان میں سے مل جاتا ہے, تو کیوں جاوے دوسری جگہ؟ ویسٹ آف ٹائم. تو میں ان کو کہتا ہوں کہ علماء بھی دکان ہی ہے, دینی دکانیں. آپ کو اپنے مقامی امام سے اگر سب کچھ مل جاتا ہے آپ کے دین سے تعلق رکھنے والی, تو یہ سب شاپنگ کیوں کرتے رہتے ہیں کہ اس کا بھی سنو اور اس کا بھی سنو اور اس کا بھی سنو اور اس کا بھی سنو؟ امام کی باتیں سن کر کے آگے جو ہے اب عمل کرو. اپنی مقامی دکان میں سے خرید کر کے پھر آگے عمل شروع ہو جاتا ہے کہ جن میں. لیکن نہیں, سنتے 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 عمل کے لیے تو وقت رہتا ہی نہیں. تو میں نے ان سے یہ کہا, میں نے کہا آپ اسے بند کر دیجیے, چھوڑ دیجیے. میں نے کہا پرابلم بھی آپ کو معلوم ہے اور سولوشن بھی معلوم ہے, مسئلہ بھی معلوم ہے, حل بھی معلوم ہے. اور میں نے ان کو یہ کہا کہ یہ لت لگ گئی ہے آپ کو مناظروں کو دیکھنے کی, اس لیے یہ چھٹے گا نہیں. اس کے لیے طریقہ یہ ہے کہ یہ اسمارٹ فون کو نکال دیجیے, اسمارٹ فون کو نکال دیجیے. میں انڈیا گیا, میں نے وہاں پوچھا, میں نے کہا کہ بھائی اسمارٹ فون کو یہاں کیا کہتے ہیں, تاکہ اگر بیان کے دوران ایسی گفتگو آ جائے اور شاید یہاں اسمارٹ فون سے واقف نہ ہو لوگ. تو مجھے مولانا, جن مولانا سے میں نے پوچھا, انہوں نے مجھے کہا کہ سادہ فون کو چھوٹا فون کہتے ہیں اور اسمارٹ فون کو بڑا فون کہتے ہیں. میں نے کہا انڈیا والوں نے نام تو بالکل صحیح رکھا ہے, یہ تو بڑے بڑے کام کرتا ہے اور بڑے بڑے کام کرواتا ہے, تو ہے بڑا ہی یہ. تو میں نے ان سے کہا کہ نکال دو اس کو. اور اسمارٹ فون نکالنے سے پہلے میں نے کہا کہ آپ غور کرو کہ اسمارٹ فون نکالنے سے اسمارٹ فون کے جتنے بھی اس میں فنکشنز ہیں ان میں سے کون سا ایسا فنکشن ہے جس کی وجہ سے میری زندگی میں خلل آئے گا؟ میں نے کہا سادہ فون نکال دینے سے تو خلل آئے گا, اس لیے کہ بات چیت لوگوں سے کرنی ہوتی ہے, تو سادہ فون تو چاہیے. یہ ایک فنکشن ہے کہ لوگوں سے بات چیت کر سکے اور لوگوں کو ٹیکسٹ کر سکے.
स्मार्टफोन निकालने से में ऐसा कौन सा फंक्शन है जिसकी वजह से आपकी लाइफ रुक जाएगी, आपकी लाइफ में तकलीफ आएगी? तो उन्होंने कहा कि ऐसा तो कुछ भी नहीं है। मैंने कहा फिर निकाल दो। मैं तो सबको कहता हूं, सबको कहता हूं। हाँ, कुछ प्रोफेशनल्स होते हैं जिनकी काम की नौवियत ऐसी होती है कि उनको स्मार्टफोन के बाद फंक्शन की जरूरत पड़ती है, तो उनको यह कहा जाएगा कि आप स्मार्टफोन रखो मगर उन्हीं फंक्शंस को इस्तेमाल करो, आपका वक्त बर्बाद न हो। लेकिन जिनको जरूरत ही नहीं है वो क्यों रखें? आप आग में पांव रखते हैं और कहते हैं कि मैं जल रहा हूं, तो जलेंगे ही ना आप। इसका इलाज क्या है? और क्या इलाज है इसका? आप मेरे पास आकर के ये कहें कि मेरे जेब में एक सांप है जो मुझे डंस रहा है, तो मैं कहूंगा कि सांप को निकाल दीजिए आप। अब आप कहेंगे नहीं सांप नहीं निकालूं, बस आपको ऐसा तरीका बताइए कि वो मुझे डंक न मारे। लोग आते हैं कि हम स्मार्टफोन को इस्तेमाल करके अपनी शहवतें पूरी करते हैं, स्मार्टफोन को, तो क्या इलाज है इसका? वो जो तस्वीरें हैं उन तस्वीरों को देखे बगैर तो आप रुकने वाले हैं नहीं। तो न रहे बांस न बजे बंसरी, निकाल दीजिए इसको। उन्होंने मेरी बात पर अमल किया, पर अमल करके 3 दिन में मुझे इत्तला की कि सारे मामूलात बहाल हो गए। मेरे भाइयों, आखिरत के लिए करना पड़ेगा, और ये कुर्बानी नहीं है। एक शख्स जहर खा रहा हो उसे आप कहें कि जहर छोड़ दीजिए, कोई कुर्बानी है? एक शख्स ड्रग पी रहा है और ड्रग की वजह से उसकी सेहत बर्बाद हो रही है और आप कहें कि ड्रग छोड़ दीजिए। डॉक्टर भी उसको यह नहीं कहता कि यू विल हैव टू गिव दिस लिटिल बिट ऑफ सैक्रीफाइस। डॉक्टर भी जानता है कि सैक्रीफाइस नहीं है, ये जरूरी है इसके लिए, कुर्बानी है, ये कुर्बानी नहीं है। जहर से बचना, ये सब जहर है हमारे लिए। भाई बात मेरी समझ में आ रही है? और मुझे कोई ओल्ड फैशन न समझे, इसलिए कि मैं इस वक्त इंडिया के भोरिया विलेज में नहीं रहता हूं, मैं 40 ईयर्स से इस मुल्क में रहता हूं अब। और मैं जो बात कहता हूं वो हर शख्स समझता है, जिद्दत पसंद भी समझता है, एजुकेटेड भी समझता है, उलमा के पास बैठने वाला भी समझता है, इसलिए कि हर शख्स के दिल में अल्लाह ने ईमान का नूर रखा है। लेकिन अपने नफ्स की ख्वाहिशात पूरी करने के लिए बाज़ लोग ऐसा कहते हैं कि बहुत पुराने ख्याल वाला आदमी है। भाई आप 2018 में रहते हैं, मैं भी 2018 में रहता हूं, जो आपके ख्याल है वो मेरे ख्याल है। जिस दुनिया को आप देखते हैं उसी दुनिया को मैं देख रहा हूं, जिस गली में आप घूम रहे हैं उसी गली में मैं घूमता हूं, जो आप खाते हैं वही मैं खाता हूं। न मैं अंधा हूं न बहरा हूं, मुझे भी सब नजर आता है। लेकिन आखिरत को सामने रख करके मैं ये मशवरे दे रहा हूं, आखिरत को सामने रख करके मैं ये मशवरे दे रहा हूं। अल्लाह ताला शानो हम सबको अमल की तौफीक दे। देखो अभी सबका मोबाइल हाथ में नहीं है तो कितना मजा है, कितना मजा है। इसलिए एहतियात कीजिए, ये सब चीजें हमें अल्लाह से दूर ले जाने वाली हैं। अल्लाह से दूर ले जाने वाली हर चीज से हमें भी दूर रहना चाहिए। अल्लाह ताला शानहू मुझे भी खूब तौफीक दे, आप सब दोस्तों को भी खूब तौफीक दे। और ये जो दिल में बात उतरती है फिर शैतान और नफ्स जो है दूसरे हमले करते हैं कि बात तो बिल्कुल सही है लेकिन यार क्या करें, फुला तकाजा है, ऐसा है। तो ये बात जो है वही गटर में फिर चली जाती है। ये अल्लाह की तरफ से एक दस्तक होती है, इस दस्तक की तरफ तवज्जो करके अपनी जिंदगियों को बदलना शुरू करें। अल्लाह ताला शानहु हम सबको तौफीक दे, हमारी मदद फरमाए, अल्लाह मदद फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन व सल्लल्लाहु अला नबीना मुहम्मद व अला आलिही व असहाबिही अजमईन। एक बात ये भी कह दूं कि ऐसे बहुत लोग हैं मेरे ताल्लुक वालों में, बहुत लोग जिन्होंने मुझे आकर के खबर दी कि मैंने व्हाट्सएप निकाल दिया इसलिए कि मुझे जरूरत नहीं थी, मैंने व्हाट्सएप निकाल दिया इसलिए कि जरूरत नहीं थी। और उसके बाद मैंने उनसे पूछा कि क्या, तो कि बहुत फर्क आया, मामूलात वगैरह में बहुत फर्क आया। व्हाट्सएप के ऊपर वो तो आता ही रहता है, बड़े से बड़े शेख के पास भी अगर व्हाट्सएप होगा, बड़े से बड़े शेख के पास, वो भी लायानी में जरूर मुब्तला होगा। इसलिए कि पढ़ना तो पड़ेगा ना कि आया किया है, ये तय करने के लिए कि कोई काम की चीज है या काम की चीज नहीं है, तो 2 सतर तो पढ़नी पड़ेगी ना, तो ये 2 सतर लायानी में चली गई ना। और बहुत लोग ये कहते हैं कि भाई व्हाट्सएप होता है तो मुफ्त में बातचीत हो जाती है, मुफ्त में टेक्स्ट मैसेजिंग हो जाती है। तो मैंने कहा दुनिया की राहत के लिए पैसे खर्च करते हैं, अगर हमें पैसे खर्च करके फोन करना पड़े अब्रोड भी और पैसे खर्च करके टैक्स करना पड़े, हमारे नफ्स पर हमारी गिरफ्त ना हो तो आखिरत के लिए पैसे खर्च कर लेने चाहिए हमें, इसलिए कि हमें अपने नफ्स पर गिरफ्त नहीं है। तो दो चार पैसे बचाने के लिए हम क्यों हमारे दिन को बर्बाद करें। अल्लाह मदद फरमाए, अल्लाह मदद फरमाए, हम सबकी अल्लाह मदद फरमाए। इसको सीरियसनेस के साथ लो और इस पर अमल भी करो। سبحان الله وبحمده اللهم وبحمده ونشهد أن لا إله إلا أنت نستغفرك ونتوب